وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. ہمارا آج کا مذاکرہ بھارت کی پاکستانی سرزمین پر اس مخصوص حملے پر ہے جس میں انہوں نے پاکستان کے زیر انتظام کشمیر میں جیش محمد کے مبینہ تربیتی کیمپوں کو ختم کرنے کے لیے کارروائی کی. منگل کی صبح ہونے والے حملے پر ابھی تک اطلاعات موصول ہو رہی ہیں, لیکن جہاں بھارت کے خارجہ سیکرٹری وجے گوکل نے دعویٰ کیا کہ حملوں میں جنگجو بڑی تعداد میں ہلاک ہوئے ہیں, وہاں پاکستان نے کہا ہے کہ فقط کچھ مکان گرے ہیں. ہم اس پروگرام میں کشمیر کی صورتحال اور برصغیر میں سیاسی کشیدگی پر بات کریں گے. اور ابھی تک ہمارے تکنیکی مسائل جاری ہیں, لہٰذا کوئی رپورٹ ہم نہیں چلا سکتے, لیکن ہم آپ کو اس پورے گھنٹے میں پاک بھارت کشیدگی پر سنتے رہیں گے. آپ جانتے ہیں ہمارے مفت کال کرنے کا نمبر ہے 0800-77789-0800-77789. اس وقت بتایا جا رہا ہے کہ وی او اے دیوا سروس کے احسن داور ہمارے ساتھ ہیں, منسیرا میں ہوتے ہیں, اور وہ کچھ ہمیں بتا سکتے ہیں کہ آج صبح جو بھارتی جہازوں نے کارروائی کی تو اس وقت وہاں کا موسم کیسا تھا, اور وہاں لوگوں سے بات کرنے کے بعد انہوں نے کیا اندازہ لگایا. احسن داور, کچھ بالاکوٹ کی صورتحال کے بارے میں بتائیے, کیونکہ غالباً آپ نے وہاں کچھ لوگوں سے بھی بات کی اور آپ کو اندازہ ہے کہ آج صبح جو حملہ ہوا اس میں کیا ہوا تھا.
جی, یہ جو حملہ ہوا ہے جس جگہ پہ ہوا ہے, اس جگہ پہ میں تھوڑا سا بتا دوں کہ یہ جابا کے نام سے یہ علاقہ مشہور ہے, جو مانسیرا سے جو شاہراہ ریشم سڑک ہے اس سے صرف 16 کلومیٹر کے فاصلے پہ ہے, اور اس کے بعد سے یہ 37 کلومیٹر کا فاصلہ بنتا ہے. اس طرح مظفر آباد اور اس مقام کے درمیان 40 کلومیٹر کا فاصلہ ہے. 3 بجے مقامی جو لوگ ہیں جن سے میری بات ہوئی ہے ان کے مطابق 3 بجے یہ حملہ ہوا ہے, اور کچھ جہاز تھے جو آئے تھے. ایک تو جو مقامی یہاں پہ ایک تھے رہائشی, ان کے مطابق وہ لیٹے ہوئے تھے, یہ حملہ ہو گیا, لیکن شروع میں اسے لگا کہ یہ کوئی آسمانی بجلی گری ہے. دوبارہ اس نے آواز سنی کوئی تماشے دار قسم کی, اور وہ اٹھا وہاں سے کہ شاید اس کے گھر پہ کوئی چیز گری ہے, لیکن جب وہ باہر نکلا تو تیسری بار اس نے اس قسم کی آواز سنی اور کئی جہازوں کو بھی دیکھا. موسم چونکہ یہ سرد علاقے ہیں جہاں پہ کل سے سردی بڑھ گئی تھی, بارش اس ٹائم پہ تو نہیں ہو رہی تھی, لیکن آج پھر پورا دن اس علاقے میں بارش ہوئی ہے, اور بادل بھی تھے بعض علاقوں میں, لیکن اس جگہ پہ جہاں پہ یہ حملہ ہوا ہے یہاں پہ پورا دن آج موسم خراب رہا ہے. اور یہ یہاں پہ میں بتاتا چلوں کہ یہ ایک ایسا علاقہ ہے جہاں پہ جنگل بھی زیادہ ہیں, درخت بھی ہیں, چیڑ اور نختر کے جو درخت ہیں وہ بہت زیادہ ہیں, ان کی لمبائی بھی زیادہ ہوتی ہے. آبادی اس علاقے میں بہت زیادہ نہیں ہے, لیکن قریب میں یہاں پہ ایک کالج بٹراسی کے نام سے ایک کالج ہے جو بہت مشہور ہے, جابا کے کچھ شیپ کے فارم بھی ہیں, اس وجہ سے بھی یہ علاقہ مشہور ہے. اور جو پہاڑیاں ہیں اس میں یہ ہوتا ہے کہ جو راستے ہوتے ہیں مخصوص قسم کے راستے ہوتے ہیں, جو بھی آبادی ہوتی ہے سڑک تک پہنچنے کے لیے ان کے اپنے اپنے راستے ہوتے ہیں. دور سے اتنا واضح طور پہ کوئی چیز دیکھی نہیں جا سکتی ہے ان درختوں کی وجہ سے, لیکن جو مقامی لوگ ہیں ان کے مطابق رات کے وقت چونکہ جب اوپر سے کچھ گرتا ہے اس کی اپنی ایک روشنی بھی ہوتی ہے, جب بمباری ہوتی ہے یا جو فضائی حملہ ہوتا ہے وہ ظاہر ہے لوگ سارے دیکھ رہے تھے, اور مقامی جو لوگ ہیں ان کے مطابق یہ جہاز جو آئے تھے تو انہوں نے شور بھی سنا, اس سے پھر خوف و ہراس بھی پھیل گیا. لیکن ساتھ میں یہ بھی بتا دوں کہ اس علاقے میں چونکہ زلزلہ بھی ہوا ہے 2005 میں, اور اس زلزلے میں یہاں پہ سب سے زیادہ نقصان ہوا تھا. مکمل طور پہ یہ جو بالاکوٹ تحصیل ہے یہ مکمل طور پہ تباہ ہو گیا تھا. اس وجہ سے مقامی جن لوگوں کو جب جو سامنے کے علاقے تھے یا آس پاس کے थे, जिनको नजर आ रहा था वो तो देख सकते थे और उनको ये वाजिया था कि अब क्या हो रहा है, इस पूरे सूरत हाल से वो इसको जान चुके थे। लेकिन जो दूर के इलाके थे थोड़े से, या जो छोटी पहाड़ियां हैं उनके बैक पे जो इलाके थे उनके रिहायशी, वो एक अजीब खौफ में आज जो बता रहे थे कि उनको खौफ था कि क्या हो रहा है, लेकिन वो देख नहीं सकते थे और उनको ये मालूम नहीं मिल रही थी कि क्या होने जा रहा है।
एसन दावर, आप हमारे साथ रहे। इस वक्त हम दिफाई तजिया कार ब्रिगेडियर टीपू सुल्तान की तरफ जाते हैं। ब्रिगेडियर टीपू, जो हमारे पास इतलात हैं वो ये कि अब तक सहाफ़ियों को वहाँ नहीं जाने दिया गया है, इसलिए टेलीफोन के ज़रिए हमें इतलात मिल रही हैं। बाहर कैफ, आपने भारत के खारजा सेक्रेटरी विजय गोखल का दावा सुना होगा कि हमलों में कई जंगजू हलाक हुए हैं जिसमें कमांडर भी शामिल हैं। आप बताइए, आपकी क्या इतलात हैं कि ये जो वाकया हुआ इसमें कोई हलाकतें हुई, क्या वाकई यहाँ जैश मोहम्मद के ट्रेनिंग कैंप्स चल रहे थे, क्या इतलात हैं?
देखिए, सबसे पहले तो इसका जवाब आपको देता हूँ, लेकिन सबसे पहले तो पाकिस्तान का स्टांस देखिए कि जब ये हिंदुस्तान बहाने बनाता है, कभी पठानकोट के, कभी इसके पुलवामा के, कभी अपने पार्लियामेंट पे हमले के या बॉम्बे के, तो इसकी इन्वेस्टिगेशन जो है ना वो यकतरफा ही करता है, यकतरफा इल्जाम लगाता है। तो फिर वो पाकिस्तान दे हैव बीन मलिंग विद दिस आईडिया फॉर अ लॉन्ग टाइम कि पाकिस्तान के साथ कुछ ना कुछ किया जाए। मुख्तलिफ मौकों पे प्रेजिडेंट क्लिंटन आया, इन्होंने किए, वो सारा एक किस्सा है। तो इमरान खान साहब की जब बताई तो उन्होंने इनको अमन का हाथ बढ़ाया, इनको कहा ये बैठिए, हमारी कोई गलती है तो बताइए, हम इन्वेस्टिगेट करेंगे, सारा कुछ करेंगे, लेकिन ये हरकत आप ना करना जो इन्होंने कर डाली है। अब इन्होंने कर डाली है और इमरान खान जो है वो ही इज डिटरमाइंड टू रिस्पॉन्ड। अब वहाँ पे जो नुकसान हुआ है, बात ये है कि इन्होंने जो रात को हमला किया, दे स्टेड वेरी टू मिनट्स इनसाइड पाकिस्तान एंड दे वर चेज्ड आउट, तो दे अनलोडेड देयर वेपन सिस्टम इन अ जंगल। यहाँ पे कोई नुकसान नहीं हुआ वहाँ पे, ये गलत बात है क्योंकि साफियां जिन्हें जाने दिया जा रहा। हम तो फॉरेन रिपोर्टर्स और सारे उनको इन्वाइट किया, हमने हेलीकॉप्टर भी तैयार रखे हुए थे, लेकिन आप वेदर जो है वो देख लीजिएगा वेदर चार्ट के ऊपर, यहाँ पे लो क्लाउड्स हैं और बारिश हो रही है और वहाँ पे जाना नामुमकिन था। और रोड से लोड नहीं पहुंचे, वहाँ से जो लोकल लोग हैं वो उनकी जो वीडियोज हैं वो सोशल मीडिया पे अपलोड हो रही हैं, तो ये बहुत बचकाना बात है उन्होंने जो की है कि जी हमने इतने बंदे मार दिए, ट्रंप की है, धूम की है। पहले भी इन्होंने सर्जिकल स्ट्राइक कहा था, सर्जिकल स्ट्राइक पहले भी नहीं हुई, अभी भी कुछ भी नहीं हुआ। लेकिन ये इम्पोर्टेंट नहीं है कि कुछ बंदे मरे या नहीं मरे, इम्पोर्टेंट ये चीज है कि हैड एन इंटरेस्ट इन टू पाकिस्तान एंड नाउ पाकिस्तान इज सेइंग दैट वी विल रिस्पॉन्ड टू इट। तो ये डिस्टेबलाइजेशन जो है, ये जो हुई है, इसका इसका वाइज अगर कोई रिस्पॉन्सिबल है तो वो भारत ही है, क्योंकि पाकिस्तान जो है उनको कहता रहा है कि आइए हमारे साथ बैठिए, ये आप इस तरह ना कर कीजिए, ये जो है ना जंग बढ़ सकती है और ये खतरा है बहुत, और इसमें बहुत ज्यादा नुकसान हो जाएगा।
ये बताइए ब्रिगेडियर टीपू, क्योंकि हम कोशिश कर रहे हैं कि भारत का भी नुक्ता नजर हम हासिल करें, लेकिन एक तरह से आप समझ सकते हैं कि ये उनके लिए एक सिफारती कामयाबी है कि उन्होंने दुनिया को दिखा दिया कि इंतहा पसंदों की जो तरबियती कैंप्स हैं वो पाकिस्तान के अंदर वाकई हैं, और जो जैश मोहम्मद ने दावा किया था कि हमने हमला किया था कश्मीर में, वही कैंप्स जो हैं वहाँ चल रही थी। जी
बिल्कुल गलत बात, बिल्कुल गलत बात। वो जो बंदा उन्होंने दिखाया वो 2017 को कैद था, वो वीडियो भी जो है वो क्वेश्चनेबल है, बस जो तबाह हुई है उसके अपने अंदर एक्सप्लोजन था। और ये 250 ये जो है ना ये दिस इज अ शील्डेड इंटेलिजेंस ऑपरेशन विद सिनिस्टर, तो अगर वो कहता है वीडियो खुद ही बना लेते, कहते हैं कि हाँ हम जैश मोहम्मद के हम रिस्पॉन्सिबल है, तो इसका मतलब ये नहीं हो जाता कि पाकिस्तान जो है वो रिस्पॉन्सिबल है। बेनजीर जब कत्ल हुई तब तालिबानों ने कहा हमने मारी है, कोई सबूत मिला? आज तक कुछ हुआ? कुछ भी नहीं हुआ। तो ये जो है ना ये गलत बात है, इसके ऊपर आप कौमों की जो किस्मत है उसका फैसला नहीं कर सकते, इसके ऊपर आप एक जाली किस्म के वीडियो के ऊपर आप जंगों का फैसला नहीं कर सकते। इसके लिए तो बड़ी सिक्योरिटी की जरूरत होती है, बड़ी हिकमत अमली की जरूरत होती है, समझ बूझ की जरूरत होती है, बैलेंस की जरूरत होती है। अब वहां पे उन्होंने इतनी फ्रेंडी क्रिएट की हुई है हिंदुस्तान के अंदर, उनका मीडिया, उनके लोग, उनके सारे चीज जो है पाकिस्तान की दुश्मनी में जल रहे हैं, उसके बावजूद हमारा वजीर आजम जो है वो जब से आया है पावर में वो कहता रहा है, इनको कहता रहा है बार बार, लेकिन इमरान खान को लोग समझते नहीं है, वो कह कह के तंग आ गया है। अब उसकी जो नेचर है वो ये है कि वो जवाब देगा, और वो ये जवाब देगा, और ये बात पता नहीं कब तक लग जाएगी। उसने खुद कहा था कि जंग जो है वो शुरू करना आसान है, लेकिन बाद में क्या होता है ये अल्लाह जानता है। अब क्या होगा ये अल्लाह जानता है, इसका जिम्मेवार, ये इतनी बड़ी रियासत है हिंदुस्तान की, इतना उसका कल्चर है, इतनी उसकी हिस्ट्री है, और 21वीं सदी में वो इतने ज्यादा गैर जिम्मेवार है और इतने ज्यादा धोखा देने वाले और यार मक्कार लोग दुनिया को जो है वो मिले कि उन्होंने साउथ एशिया का जो है वो अमन जो है वो पामाल कर दिया। और ये हम यहाँ नेशनल कमांडर अथॉरिटी की मीटिंग हो रही है, हमारी नेशनल सिक्योरिटी काउंसिल की मीटिंग हुई है, एंड वी आर ऑल गेयर्ड अप टू रिस्पॉन्ड टू देम।
जी हाँ, बड़ी खतरनाक सूरत हाल है। हम इस वक्त लेफ्टिनेंट जनरल
खतरनाक सूरत हाल जी अब भुगते, दुनिया भी भुगते, भारत भी भुगते, सारे भुगते, जिन्होंने भारत में पैसे खर्च किए हुए हैं ना जी, मर्केंटाइल जिनका इंटरेस्ट है उधर फैक्ट्रियां लगा रहे, अब उनको लग समझ जाएगी कि क्या होने वाला है। अब
हम इस वक्त लेफ्टिनेंट जनरल कमल दावर से राब्ता करने की कोशिश कर रहे हैं, वो इंडिया की जो डिफेंस इंटेलिजेंस एजेंसी के बानी हैं। जो ही वो मिलते हैं तो उनका नुक्ता नज़र हम हासिल करते हैं। कुछ कॉल्स भी आई हैं, लेकिन एसन दावर आप बताइए, मकामी लोगों से बात करने के बाद क्या अंदाज़ा हुआ है, जिस तरह भारत दावा करता है कि वहाँ जैश मोहम्मद की तरबियती कैंप चल रही थी, मकामी लोगों ने इस हवाले से क्या बताया है?
देखिए नफीसा, फौरी तौर पे तो जब इस किस्म की कार्रवाई हो जाती है बजात खुद ये जैसे पाकिस्तान की तर्जुमान इदारा बता रही है कि वो उन्होंने वायलेशन की, वो यहाँ पे आ गए और फिर चले गए, ये खुद ही एक बहुत बड़ी खबर है। लेकिन जो मुकामी लोग हैं वो तो जाहिर है कि रात के वक्त ये हमला हुआ है इसमें,
लेकिन उनकी मालूमात में तो होगा ना कि वहाँ क्या काम हो रहा था, इंतहा पसंद वहाँ आते थे नहीं आते थे।
नहीं, फौरी तौर पे ऐसे कोई शवाहिद मीडिया, असल में ये जो दावे दोनों तरफों से हो रहे हैं, अब मीडिया तो ये है कि साथ साथ ये चीजें निकल के आएंगी जो भी हैं, लेकिन इस वक्त तक जब मैं आपसे बात कर रहा हूँ ऐसी कोई बात किसी ने बताई नहीं है, कोई शवाहिद ऐसे किसी ने पेश नहीं किए हैं, दिखाए नहीं है। मुकामी लोग वो जो यहाँ पे रह रहे होते हैं, जाहिर है ऐसी सूरत हाल में इन चीजों का सामना करना, फिर ये जो हकाइक होती हैं उन तक पहुंचना या निकालना, उसमें मुश्किलात होती हैं, वक्त लगेगा इस पे जो भी है। एक तो ये है कि दावे हैं, लेकिन जो जो सहाफी हैं वो भी वो कोशिश कर रहे हैं और जो जो खबरें हैं इस हवाले से वो निकालने की, या जो भी हकीकत है तो वो भी सामने आ जाएगी।
अच्छा जी, हमारे तकनीकी मसाइल अभी जारी हैं और हम लेफ्टिनेंट जनरल कमल दावर से भी राब्ता करने की कोशिश कर रहे हैं, लेकिन बहुत सारे लोगों ने हमें कॉल भी किया है। उससे कबल मैं आपका शुक्रिया अदा करूं वीओए दीवा के नुमाइंदे एहसन दावर मंसेरा से हमारे साथ थे। हम इस वक्त ब्रेक नहीं ले सकते क्योंकि हमें यहाँ तकनीकी मसाइल हैं, लेकिन हम आप लोगों को बताते हुए चलें कि इस वक्त आप एक राउंड टेबल सुन रहे हैं वॉइस ऑफ अमेरिका से, और हम बात कर रहे हैं कि भारत ने जो पाकिस्तानी सरजमीन पर एक मखसूस हमला किया, और जिसमें बताया जा रहा है कि उनकी कोशिश थी कि जैश मोहम्मद को की तरबियती कैंप पर हमला किया जाए। इस वक्त हम हमारे साथ ब्रिगेडियर टीपू सुल्तान हैं और हम रابطہ कर रहे हैं कमल दावर से, जो भारत की डिफेंस इंटेलिजेंस एजेंसी के बानी हैं। तो कॉलर्स को लेते हैं, हमें सबसे पहले कॉल किया है कारी, पूरा नाम बताइए और कहाँ से कॉल कर रहे हैं। जी पहले कॉलर बात कीजिए, और अगर उनको आवाज नहीं आ रही है तो लियाकतुल मुल्क ने कॉल किया है देर से। जी जनाब बात कीजिए, लियाकतुल मुल्क देर से। जी, कॉलर लाइंस भी मसला कर रही हैं। तीसरे जो कॉलर हैं, जी बात कीजिए। अताउर रहमान जी, अताउर रहमान की भी आवाज़ नहीं आ रही है। हमें आज काफ़ी तकनीकी मसाइल हैं, लेकिन हम भारत भी रابطہ करने की कोशिश कर रहे हैं। ब्रिगेडियर टीपू सुल्तान, ये बताइए, जो हमारे पास मीडिया में खबरें आईं उसके मुताबिक भारत ने कोई पेलोड वहाँ छोड़कर वापस चला गया। पेलोड जो है, उसका उसकी किस तरह तशरीह करेंगे, इसका मतलब क्या होता है?
पेलोड बुनियादी तौर पे जो एयर प्लेटफॉर्म कैरी करता है जी, फाइटर या कोई अटैक हेलीकॉप्टर, वो पेलोड वही होता है, बॉम्ब हो गया या रॉकेट मिसाइल हो गए। बेसिकली पेलोड बॉम्ब को ही कहते हैं। इन्होंने मेरे ख्याल है 4 बॉम्ब जो है वो फेंके हैं वहां पे, आजाद पहुंच के होंगे। मैं देख रहा हूँ भी टीवी पे हमारे, उसकी फुटेज चल रही है, वो लोकल लोग वहां पे खड़े हैं और वो जंगल में गिरे और वहां पे कोई कंस्ट्रक्शन नहीं है, कोई कुछ नहीं है, एक जिम्मेदार है उसका छोटा सा घर है, औरतें हैं और उसने सर बांधा हुआ है, वो वहां पे फिर रखेगा है, और तो कुछ भी नहीं है वहां पे। मेरे अपने जो जराए हैं उनसे मैंने वहां पे लोकल लोग जो साफी हैं जो वहां पहुंचे हैं, जिन्होंने जिनको मैंने टेलीफोन पे बात की है, वो कहते हैं वही है जो आप टेलीविजन की स्क्रीन पे देख रहे हैं। इधर कोई नुकसान नहीं हुआ, अगर 400 लोग मरते हैं, किसी का जनाजा किसी गांव में जो है मॉर्निंग, कोई चीज, कोई फ्यूनरल, कुछ भी नहीं, नथिंग, एब्सोल्युटली नथिंग।
जी
वो ये इम्पोर्टेंट बात नहीं है दीदी के कोई वहां पे नुकसान हुआ है या नहीं हुआ है या वहां पे क्या है जगह है। इम्पोर्टेंट बात ये है कि दे हैव इनिशिएटेड अ वेरी डेंजरस थिंग, दे हैव क्रॉस द LOC, दे क्रॉस द रेयर स्पेस, दे केम इनटू KPK एंड दे वर ऑफ कोर्स चेज एंड चेज बैक एंड ऑल दैट, दे वर फ्लाइंग अराउंड अक्रॉस जालपुर आल्सो, अक्रॉस सियालकोट एंड लाहौर आल्सो एट नाइट। And we had the combat air patrol taking off from Srinagar to this place takes very few minutes.
बिल्कुल सही है।
तो
जी ब्रिगेडियर टीपू, ब्रिगेडियर टीपू, क्योंकि हम जाहिर है इस वक्त हम भारत से भी रابطہ करने की कोशिश कर रहे हैं, वो अवेलेबल नहीं है, लेकिन जैसे ही होते हैं तो उनको भी हम लाते हैं, लेफ्टिनेंट कमल दावर को। लेकिन इस वक्त हमें जम्मू कश्मीर लिबरेशन फ्रंट के सदर डॉक्टर तौकीर गिलानी ने ज्वाइन किया है। डॉक्टर तौकीर, आप बताइए, बड़ी ख़तरनाक सूरत हाल है कि जिस तरह से भारत ने अपना सर्जिकल स्ट्राइक किया, पाकिस्तान के अंदर कर दिया और बालाकोट में किया, और इस वक्त दोनों तरफ से जंग के बादल जो हैं वो मंडला रहे हैं। आप बताइए, आपने क्या सुना है कि वाकई ये कोई तरबियती कैंप था जो बालाकोट में चल रहा था? क्योंकि भारत भी से भी हम सुनेंगे कि उनकी कौन सी खुफिया मालूमात थी जिसकी बुनियाद पे उन्होंने ये कार्रवाई की। जी
जी जी बिल्कुल, ये सूरत हाल काफी खराब है और उसकी वजह से यहाँ पे कश्मीर में तो जंग छिड़ी हुई है, सीज फायर लाइन के ऊपर दोनों तरफ से गोलाबारी हो रही है। ये जो इलाका जहाँ पे ये स्ट्राइक की गई है, तो ये इस इलाके में मुख्तलिफ जिहादी ग्रुप्स रहते हैं, क्याम पजीर रहे हैं माजी में भी, और मेरे ख्याल में उन्हीं उसी इतलात की बुनियाद पर उस इलाके को टारगेट करने की कोशिश की गई, लेकिन वो मिस टारगेट हुआ है शायद, या अब वहां पे लोग नहीं रहते हैं। तो जो इतलात यहाँ तक पहुंची है मीडिया तक, चूंकि अभी मीडिया की भी मुकम्मल वहां रसाई नहीं है, तो हम लोगों ने भी अपने सोर्सेज से जो मालूमात ली है उसमें वो एक इलाके में गिरे हैं जहाँ पे बम, वहां कोई खास नुकसान नहीं हुआ है, एक आध आदमी कोई जख्मी हुआ है और कुछ घर एक दो डैमेज हुए हैं, उसके अलावा कोई नुकसान नहीं हुआ वहां पर, और शायद ये जल्दी में किया गया हमला और उस वजह से किसी ज्यादा नुकसान का बायस नहीं बन सका। ताहम ये सूरत हाल खासी तश्वीशनाक है कि पाकिस्तान के अंदर आकर ये हमला किया गया, और खुद पाकिस्तान ने भी इसको तस्लीम किया है कि वाकई उनकी हदूद के अंदर ये हमला किया गया है।
आप तो जानते हैं कि भारत के खारजा सेक्रेटरी विजय गोखल ने कहा है कि सैकड़ों जंगजू हलाक हुए हैं इसमें। हमें मालूम नहीं है कि सूरत हाल क्या है, लेकिन आप बताइए, वहाँ बालाकोट में इन्होंने क्यों टारगेट किया, ये क्या वहाँ क्या कार्रवाई हो रही थी जिसकी वजह से भारत ने जरूरी समझा वहाँ हमला करना?
अब मैं समझता हूँ कि इनके पास जो इत्तलात हैं शायद वो कुछ पुरानी भी हो चुकी हैं। एक अरसे में ये इलाका जो बालाकोट और उसके गिर्दनुमा के इलाके थे, जब मिलिटेंसी कश्मीर में अरूज पर थी, तो ये इलाके मुजाहिदीन की सरगर्मियों का मरकज थे। यहाँ पर तरबीती कैंप भी थे और काफी तादाद में वहां पर मिलिटेंट्स होते थे। और अब चूंकि मिलिटेंसी उतने अरूज पर नहीं है और उतनी ज्यादा नहीं है, तो वहाँ लोग क्याम पजीर जरूर हैं मुख्तलिफ इलाकों में, लेकिन अब उस तरह का के इतने लोग ही नहीं है जितना इंडियन मीडिया क्लेम कर रहा है कि वहाँ पे, और वहाँ पे इस तरह की कोई कैजुअल्टीज नहीं हुई है इस तरह की किसी भी। इर्द गिर्द के जो लोग हैं उन सब ने भी जो इस तरह रिपोर्ट किया है और जैसे लोगों ने देखा है, तो वहाँ कोई कैजुअल्टी नहीं हुई है अभी तक, तो इस तरह की कोई इतलात नहीं है। तमाम ये रिपोर्ट जो है जिस बुनियाद पर ये कार्रवाई की गई है, ये मुझे लगता है कि ये कुछ पुरानी रिपोर्ट को ज्यादा जहन में रखा गया है, या दूसरा ये हो सकता है कि हिंदुस्तान ने जो हिंदुस्तानी मीडिया ने जो अपने मुल्क में भी एक माहौल क्रिएट किया हुआ था और खुद वहां की हुकूमत ने क्रिएट किया हुआ था, तो ये जरूरी हो गया था कि वो अपने अवाम के कलेक्टिव जो उनका वो है कॉन्शियसनेस है उसको मुतमईन करने के लिए इस तरह की कार्रवाई की है। लेकिन उस कार्रवाई के नतीजे में जो कैजुअलिटीज वो क्लेम कर रहे हैं, इस तरह की कोई कैजुअलिटीज यहाँ नहीं हुई है, इतनी तादाद में लोग वहाँ मौजूद नहीं है, अब पहले होते थे किसी जमाने में, अब नहीं है।
नजर यही आ रहा है। हम फिर कोशिश करते हैं कि अपने कॉलर्स को सुने। कश्मीर से अब्दुल रशीद खान कुछ कहना चाह रहे हैं। जी जनाब बात कीजिए।
जी अस्सलाम वालेकुम मैडम, मैं अब्दुल हफीज रवान बात कर रहा हूँ नीलम वैली से।
अच्छा जी जी बात कीजिए।
मैडम मेरा ये कहना था कि रात को जो वो थोड़ा सा तमाशा हमने देखा है, वो तो बिल्कुल ये था कि दो तीन मिनट के अंदर जहाज आए और चले गए जनाब, यू टर्न उन्होंने लिया और चले गए, क्योंकि हमने अपनी आंखों से सारा माजरा देखा है।
अच्छा
तो मसला ये था कि हिंदुस्तान ने जो हमारी नीलम वैली के बिल्कुल बैक में ही थी कि वो बालाकोट पड़ता है, तकरीबन हवाई फासला 4-5 किलोमीटर का बनता है, बिल्कुल हवा में गए और एक दो मिनट में गए और दो मिनट में वापस हमारे तैयारों ने उनको भगा दिया। लेकिन इस वक्त जो पाकिस्तान और हिंदुस्तान को इस हिंदुस्तान की बड़ी जमहूरी हुकूमत ने जंग के दाने पे ला खड़ा किया, पूरी आलमी बराबरी सोई हुई है और कल
हमारा पूरा प्रोग्राम इसी हवाले से है। लेकिन शुक्रिया आपकी इतलात के लिए। लियाकतुल मुल्क ने कॉल की है दीर से। जी जनाब लियाकतुल मुल्क। अच्छा गालिबन आज कुछ लाइंस डिस्टर्ब्ड हैं। जी लाइंस डिस्टर्ब्ड हैं। लेकिन ब्रिगेडियर टीपो
लेकिन मसला यह है कि इंशाल्लाह इन हादसात से और इन हमलों से कश्मीरियों की किस्मत जाग उठी है और पूरी दुनिया जो है वो कश्मीरियों के हक में कड़ी हो गई है और इंशाल्लाह कश्मीर ने आजाद होकर रहना है और कहा तो इंडिया के 16 और स्टेट्स ने भी आजाद होना है।
अच्छा शुक्रिया। हम भारत से कोशिश कर रहे हैं कि हमें तज्याकार ज्वाइन करें। खुजदार से कॉलर हैं। जी बात कीजिए। अब्दुल खालिक।
जी अब्दुल खालिक बोल रहा हूँ, खुजदार से अब्दुल खालिक शहरानी। मेरा गुजारिश है टीपी सुल्तान साहब से कि जो जो सर्जिकल वार किया हुआ है भारत ने, तो पाकिस्तान के फौज जो है कोई मौजूद नहीं था, कैसे हुआ है? जी जी
बहुत अच्छा आपने नुक्ता उठाया और यही सवाल मैं करना चाहूंगी ये ब्रिगेडियर टीपू से। ब्रिगेडियर टीपू, जो हमने सुना कि जो जेट्स आई, पाकिस्तानी तैयारे आए, वो काफ़ी देर बाद आए, ये किस तरह से पाकिस्तान ने इजाज़त दी भारत को कि वो पाकिस्तान की एयर स्पेस में दाखिल हों? ब्रिगेडियर टीपू जी, आज हमारे साथ बड़े मसले हैं लेकिन बाहर कैफ हम कोशिश कर रहे हैं कि हम बातों को जारी रखें। डॉक्टर तौकीर आप हैं हमारे साथ?
जी जी
जी। मैं ब्रिगेडियर टीपू से तो जो सवाल पूछ रही थी, जब वो आएंगे तो फिर हम पूछेंगे। जी ब्रिगेडियर टीपू आप हैं हमारे साथ? अच्छा अच्छा, क्योंकि आपकी लाइन कुछ कम हो गई थी। ये बताएं, कॉल्स आ रही हैं और लोग पूछ रहे हैं कि भारत के तैयारे पाकिस्तानी सरजमीन पर और पाकिस्तान की जो एयर स्पेस है वो उसमें कैसे दाखिल हुए और पाकिस्तान को पता नहीं चला,
نہیں پتا نہ چلتا تو اسکریمبل کیوں کرتے جی
وہ تو بہت بعد کی بات ہے. یہ حملہ ہونے کیسے دیا؟
بات کی بات نہیں ہے. اگر آپ سوچیں کہ 3-4 کلومیٹر جب جیٹ آتا ہے اور واپس چلا جاتا ہے تو اس کو کتنی دیر لگتی ہے آنے اور کتنی دیر لگتی ہے جانے میں. یہ تو آپ نے بہت اچھا کیا کہ جو لوکل لوگ ہیں وہاں پہ نیلم ویلی کے ان کا انٹرویو آپ نے نشر کیا. لیکن جو آئی ایس پی آر نے اور جو پاکستان آرمی رات کی کاروائی کے متعلق جو سرکاری بیان دے رہی ہے وہ یہ ہے کہ ہماری کیمپس موجود تھیں پاکستان کے ایئر اسپیس کے اندر, تو دے تھریٹنڈ اس فرام اکراس بہاول پور اور اس کے بعد لاہور اور شالکوٹ کے بارڈر پہ اور تیسری جگہ ادھر سے. تو ہم بالکل پہنچے تینوں جگہ پہ اور انہوں نے سنیکن کیا. میں مانتا ہوں انہوں نے سنیکن کیا اینڈ دے ڈراپ دیئر بومز اینڈ دے رینٹ اوے وداؤٹ ہٹنگ اینی تھنگ. بٹ ایز اے پائلٹ آئی کین اشور یو آئی ول آلویز بین, میں خود بھی فلائی کرتا رہا ہوں کافی عرصہ, تو یہ 3-4 کلومیٹر آنا اور چلے جانا یہ کوئی اٹس ناٹ اے بگ گیم. لیکن اصل بات یہ ہے کہ جو وائلیشن ہوئی ہے اس کی انٹرپریٹیشن اور اس کی امپلیکیشن جو ہے وہ بڑی ہے. تو یہ کوئی سسٹینڈ طریقے سے رہے نہیں ہے. دے مائٹ ایز ویل ہیو بین اوور ایٹ دی بالا کوٹ فار فیو منٹس اونلی اینڈ دین دے وینٹ بیک.
اس وقت ہم ایک اپڈیٹ آپ لوگوں کو دیں گے, بلکہ 2-3 منٹ بعد دیں گے اپڈیٹ, کیونکہ ہماری ساتھی شہناز عزیز یہاں اسٹوڈیو میں پہنچ گئی ہیں. وہ عنقریب نئی دہلی میں ہماری ساتھی رتول جوشی سے بات کریں گی اور جو تازہ صورتحال ہے اس کے بارے میں بھی گفتگو کریں گی. اس دوران ہمیں بتایا جا رہا ہے کہ یہاں غالباً ہمیں ظفر بخاری نے جوائن کیا ہے. وہ یونیورسٹی آف شکاگو میں ہیں, پروفیسر آف مارکیٹنگ اینڈ بزنس. بخاری صاحب آپ ہیں ہمارے ساتھ, آپ کو خوش آمدید. ظفر بخاری
جی, جی
جی تو یہ بتائیے اس وقت امریکہ میں یہ جو سرجیکل سٹرائک ہوا ہے بھارت کی طرف سے پاکستان کی سرزمین پر, امریکہ اس کو کس نظر سے دیکھ رہا ہے؟
دیکھیں امریکہ کا تو ریئیکشن جو تھا وہ تقریباً ان دا مڈل تھا جب پریزیڈنٹ ٹرمپ نے بھی اس کی بات کی ہے. لیکن ایک ایشو جو کہ پاکستان کے لیے بہت زیادہ ہانٹنگ ہمیشہ رہا ہے اور رہے گا آنے والے وقتوں کے لیے, کہ ہماری ڈپلومیسی اتنی کمزور رہی ہے پچھلے چند سالوں میں, جس کی وجہ سے پاکستان کی بہت ساری آرگنائزیشن جو تھیں جس میں لشکر طیبہ سے لے کے جیش محمد تک کو انہوں نے اپنا یونائٹیڈ نیشنز نے بین کر دیا تھا. اب جب آپ ان آرگنائزیشنز کو یونائٹیڈ نیشنز کے نام پہ لے جاتے ہیں تو کوئی بھی دنیا میں ان کا نام استعمال کر کے اور وہ اپنے آپ کو جسٹیفائی کر سکتا ہے کہ جی یہ جو ایکٹ تھا یہ جیش محمد نے کیا تھا. اب یہی انڈیا میں یہ ہوا ہے کہ جہاں پر یہ مقبوضہ کشمیر میں جہاں پہ واقعہ ہوا تھا وہاں پر انہوں نے جیش محمد کا بیک گراؤنڈ شو کیا ہوا تھا, تو اب وہ جیش ظاہر ہے پاکستان میں تو نہیں ہے. اور اس کے اوپر خاص طور پہ جب یہ ایشو ریز کیا گیا تھا کہ جی جیش محمد کا ہیڈ کوارٹر جو ہے وہ پاکستان میں ہے, تو وہاں پر بھی جا کے انہوں نے وہ سارے مدرسے وغیرہ سب دکھائے تھے پاکستان کے میڈیا کو اور کوئی ایسی چیز نہیں تھی. تو کئی دفعہ ایسے ہوتا ہے اس میں کہ انگریزی میں ہم ایک لفظ یوز کرتے ہیں جسے ہم کہتے ہیں پرسیپشن از اسٹرانگر دین دا ریئلٹی. اب جب ایک انٹرنیشنل پرسیپشن یہ جب ڈیولپ کر دیا گیا ہے تو اس سے دنیا کے بیشتر ملکوں کو فری ہینڈ مل گیا ہے کہ وہ کسی بھی اسلامک آرگنائزیشن کو یوز کر کے اور وہاں کے مسلمانوں کو کے ساتھ جو مرضی وہ سلوک کر لیں اور جیسی مرضی وہ بمباری کریں, اور پھر وہ کہیں کہ جی مرنے والے جو تھے یہ سارے ٹیررسٹ تھے, یہ سارے جیش محمد والے تھے یا لشکر طیبہ والے تھے, کچھ ایسی چیز تھی.
آپ نے بڑی اچھی بات کی, کیونکہ آگے چل کر ہم ڈاکٹر توقیر گیلانی سے یہی سوال کرنا چاہیں گے کہ کیا اس کی وجہ سے کشمیر کا معاملہ اب بین الاقوامی سطح پر پہنچ گیا ہے یا نہیں. لیکن اس وقت ہم چلتے ہیں, ہمارے ساتھ ہیں شہناز عزیز جو کہ انٹرویو کریں گی رتول جوشی کے ساتھ جو بھارت میں ہوتی ہیں. جی
جی شکریہ نفیسہ. میں تھوڑی سی وضاحت کر دوں. ریتل جوشی جو ہیں, کیونکہ آج ہمارا سلسلہ کچھ بہت ہی خراب ہے ریکارڈنگ کا, یہاں پر ہم بار بار اپنے سننے والوں کو بتا بھی چکے ہیں, تو ریتل نے ہمیں کچھ انٹرویوز ریکارڈ کر کے بھیجے ہیں اسی بارے میں کہ بھارت میں تجزیہ کار اور ماہرین کیا کہتے ہیں. تو میں وہ جو ہیں ان کے رد عمل اور جو ان کے جوابات ہیں وہ نفیسہ آپ کو اور آپ کے سامعین کو سنوانا چاہتی ہوں, یعنی اپنے سامعین کو. تو بہت بات ہو رہی تھی, ابھی ظفر بخاری صاحب بھی بات کر رہے تھے پاکستان کے رد عمل پر امریکہ کے بارے میں کہ اس کا رد عمل کیا ہوگا. ہمارے جو نامہ نگار ہیں ریتل جوشی, انہوں نے بھارت کے ایک سابق سفارتکار پنک چکرورتی سے پوچھا کہ پاکستان کی جانب سے ممکنہ جوابی کارروائی کیا ہو سکتی ہے. اس پر ان کا جواب تھا,
آج ہم نے ایک حرکت ایسی کی ہے جس سے انیشیٹو ہم نے چھین لیا. وی ہیو سیز دی انیشیٹو فرام پاکستان. یہ جو طاقتور فورس انیشیٹو رکھتی ہے وہی جنگ میں وجے ہوتی ہے. تو اگر ہم نے پاکستان سے اس موقع پہ انیشیٹو چھین لیا ہے, اب پاکستان کا ریاکٹیو سٹیشن ہو گیا.
تو یہ ایک اور سوال انہوں نے یہ پوچھا کہ چین کا تعاون کس حد تک ہو سکتا ہے, کیونکہ جیسا کہ ہمارے سننے والے جانتے ہیں پاکستان اور چین کے تعلقات ہمیشہ خوشگوار رہے ہیں, اور اس بارے میں چکرورتی صاحب کا جواب تھا,
14 تاریخ سے تیاری چل رہی ہے, آج 13 دن ہو گئے ہیں. ان 13 دن میں اس چیز کو کئی دفعہ وار گیم کر لیا گیا ہوگا, اور وار گیم کرنے سے ہم نے ساری چیزوں کو دھیان میں رکھ لیا کہ وہ کہاں ریٹیلیٹ کر سکتا ہے, کیسے کر سکتا ہے, کب کر سکتا ہے. ایئرپورٹس پہ کرے گا, ہمارے کامبیٹ ایئر پیٹرولز ہوں گے. اگر وہ لائن آف کنٹرول پہ آرٹلری سے کرے گا, ہماری لوکیٹنگ بیٹریز ان پوزیشن ہوں گی, اس کی ریٹیلیشن فائر ہوگی. اگر وہ اس طرح سے سنیک اٹیک کرنا چاہے گا, ہمارے سارے رڈارز ہوں گے, ہماری ایئر ڈیفینس آرٹلری اس وقت پوزیشن میں ہوگی.
اور امریکہ کے بارے میں نفیسہ بھی بات کر رہی تھی کہ امریکہ کا رد عمل کیا ہو سکتا ہے. سنتے ہیں کہ چکرورتی صاحب کیا کہتے ہیں.
انہوں نے پلوامہ کروایا اور ہم نے اس کا جواب دے دیا, تو کائنڈ آف ایک برابری ہے. اب پاکستان اگر ایسکلیٹری لیڈر پہ اور آگے بڑھتا ہے تو پھر ہماری تو رائٹ ہوگی سیلف ڈیفنس کے اندر. اب پاکستان اگر وہ نہیں کرتا ہے, اگر وہ ڈپلومیٹک لیول پہ یا اس کو مطلب اچھالتا ہے یو این میں یا اپنے اور کوئی, تو وہ تو دوسری بات ہو گئی, اس میں پھر ڈپلومیٹک باتیں ہوں گی, ہم بھی اپنا پکش رکھیں گے, وہ بھی اپنا رکھ.
تو سمین, یہ آواز جو تھی یہ لیفٹیننٹ جنرل, ریٹائرڈ لیفٹیننٹ جنرل ہیں شنکر پرساد صاحب, اور یہ سرجیکل اسٹرائکس کی اہمیت کے بارے میں بات کر رہے تھے, کیونکہ جیسا کہ آپ کو معلوم ہے کہ بھارت کا دعویٰ ہے ان اسٹرائکس کے بارے میں. اسی بارے میں شنکر پرساد, یعنی کشیدگی بڑھنے کی صورت میں بھارت کی تیاریوں پر کہتے ہیں,
چین نے کبھی ایکٹیو رول نہیں لیا ہے, اچھالتا ہے یو این میں یا اپنے اور کوئی, تو وہ تو دوسری بات ہو گئی, اس میں پھر ڈپلومیٹک باتیں ہوں گی, ہم بھی اپنا پکش رکھیں گے, وہ بھی اپنا رکھ. چین نے کبھی ایکٹیو ہوگی سیلف ڈیفنس کے اندر. اب پاکستان اگر وہ نہیں کرتا ہے, اگر وہ ڈپلومیٹک لیول, چین نے کبھی ایکٹیو رول نہیں لیا ہے, اچھالتا ہے.
تو سمن, یہ وہ بات کر رہے تھے کہ چین کی جانب سے کوئی ممکنہ تعاون ہو سکتا ہے یا نہیں, اور چلیے ایک بار پھر سنتے ہیں ان کی آواز. میرا خیال ہے کہ جیسے کہ میں نے بتایا, آج کل ہمیں بہت سی ٹیکنیکل خرابیوں کا سامنا ہو رہا ہے, اور اس میں سے اس وقت ہم یہ نہیں سنا سکے. بہرحال یہ پوری ریکارڈنگ آپ کل ہمارے ٹیلی ویژن شو پر سن سکتے ہیں. پاکستان میں جو لوگ ہمارا ٹیلی ویژن شو دیکھتے ہیں اس میں یہ تفصیلی رپورٹ شامل ہے بھارت کے رد عمل پر, جو ریتل جوشی نے تیار کی ہے اور آپ کل کے ٹیلی ویژن شو میں سنیں گے. جی نفیسہ.
جی, تو ہمارا مذاکرہ ابھی جاری ہے, ہم آپ کے کالز بھی لیتے رہیں گے جتنے ہم آپ کو سن سکیں گے اور جتنی آواز آپ کی ہم پہنچا سکیں گے. لیکن میں آپ لوگوں کو یاد دلاؤں کہ اس وقت آپ وائس آف امریکہ واشنگٹن سے مذاکرہ سن رہے ہیں, اور ہم بات کر رہے ہیں بھارت کی پاکستانی سرزمین پر اس مخصوص حملے کے بارے میں جس کے تحت انہوں نے زیر انتظام, پاکستان کے زیر انتظام کشمیر میں جہش محمد کے مبینہ تربیتی کیمپوں پر حملہ کیا. اس وقت ہم کوشش کر رہے ہیں کہ بھارت سے لیفٹیننٹ جنرل کمل داور سے رابطہ کریں, ان کی تمام لائنیں بزی جا رہی ہیں. لیکن ہم لوٹتے ہیں ڈاکٹر توقیر گیلانی کی طرف جو ہمارے ساتھ ہیں. اور ڈاکٹر توقیر, آپ بتائیے, آپ ہمارے ساتھ ابھی موجود ہیں؟ ڈاکٹر توقیر گیلانی
جی موجود ہوں.
شکریہ, کیونکہ ہمارے ہاں کافی کچھ تکنیکی مسائل ہیں اور اس کی وجہ سے ہمارا پروگرام اتنا سمودلی نہیں ہو پا رہا ہے. لیکن باہر کیف, آپ بتائیے, آپ جانتے ہیں کہ کشمیر کا معاملہ بہت عرصے سے سر مہری کا شکار رہا ہے. کہا جاتا ہے کہ ہزاروں کشمیری وہاں مارے گئے ہیں پچھلے سالوں میں بھارتی افواج کے ہاتھوں. آپ کے خیال میں ابھی یہ جو حملہ ہوا ہے اور تنازع بہت شدید ہو گیا ہے اور بین الاقوامی سطح تک پہنچ گیا ہے, اس کی وجہ سے آپ کچھ پر امید ہیں کہ کشمیر کی اب معاملہ جو ہے وہ بین الاقوامی سطح پر اٹھایا جائے گا؟
جی جی, یہ تھوڑی مشکل صورتحال ہے, پیچیدہ بھی ہے کافی. ایک تو یہ بالکل درست ہے کہ کشمیری مسلسل یہ کہہ رہے ہیں عالمی برادری سے بھی اور ہندوستان پاکستان سے بھی کہ اس تنازع کی موجودگی کسی بڑی جنگ کا باعث بن سکتی ہے, اور اگر وہ جنگ جو ہے وہ کہیں چھڑ گئی تو پھر یہاں برے صغیر پاک و ہند میں ہزاروں لاکھوں لوگ جو ہیں وہ مارے جائیں گے اس کے نتیجے میں, اور انٹرنیشنل جو معاملات ہیں بہت سارے وہ بھی بہت زیادہ ڈسٹرب ہوں گے. لیکن جو پوزیشن یہ ہے کہ اس جنگ کے نتیجے میں یہ انڈیا پاکستان تنازع بن جائے گا اور ساری دنیا مسئلہ کشمیر کے بجائے پھر جنگ اور اس کی تباہ کاریوں اور اس کو روکنے اور اس میں لگی رہتی ہے, تو اس طرح کی جنگوں کے نتیجے میں میرا ذاتی یہ خیال ہے کہ شاید مسئلہ کشمیر کو کوئی بہت زیادہ فائدہ نہ ہو. ہاں یہ ضرور ہو سکتا ہے کہ اس مسئلے کو, اس ایک جنگ کی جو لٹکتی ہوئی تلوار ہے ہمیشہ سے, اس کو روکنے کے لیے دنیا آگے بڑھے اور شاید اس مسئلے کے حال کی طرف یہ حکمران طاقتیں جو ہیں دونوں ممالک کی یہ دوبارہ سوچنا شروع کریں, تو اس تناظر میں ایک امید کی بات بھی کی جا سکتی ہے. لیکن زیادہ یوں لگ رہا ہے کہ یہ ایک نئی تباہی اور ایک نئے ایشو کی طرف چیزیں بڑھ رہی ہیں اور مسئلہ کشمیر اس میں دب رہا ہے, اور اس ایسی کوشش میں اگر کوئی حل نکالنے کی بھی کوشش کی گئی تو وہ کشمیریوں کے فائدے میں نہیں ہوگا.
اس وقت ہم ڈاکٹر ظفر بخاری کی طرف آتے ہیں, جیسے کہ میں نے بتایا یہ یونیورسٹی آف شکاگو میں پڑھاتے ہیں. ڈاکٹر ظفر بخاری, آپ بتائیے کہ جیسے کہ آپ نے کہا کہ پاکستان اس وقت سفارتی لحاظ سے کمزور ہے, اور ظاہر ہے اب دنیا میں ایک طرح کا تاثر بن رہا ہے کہ پاکستان کے اندر انتہا پسندوں کی کیمپس موجود ہیں, یہ جو حملہ ہوا ہے آپ کے خیال میں اب یہ سرجیکل سٹرائک جو بھارت نے کی ہے اس کو ایک نئی روش کے طور پہ دیکھا جائے کہ جس بھی پڑوس ملک کو محسوس ہوتا ہے کہ تربیتی کیمپس پاکستان کے اندر ہیں وہ اب اپنے طور پہ ایکشن لیں گے پاکستان کے خلاف؟
دیکھیں یہ ایک, جیسے میں نے آپ سے عرض کیا تھا کہ یہ ایک پرسیپشن جو ہے یہ کریٹ ہو چکا ہے آلریڈی, لیکن اس میں اب بہت ساری جگہیں ایسی ہیں کہ جہاں واقعی تربیتی کیمپ نہیں ہیں, لیکن باہر بیٹھ کے, باہر کی دنیا میں بیٹھ کے, آپ واشنگٹن ڈی سی میں, دہلی میں یا کابل میں بیٹھ کے آپ ایک بس بیان جاری کر دیں کہ جی وہاں تربیتی کیمپ ہیں اس لیے ہم نے جا کے وہاں پہ اسٹرائک کی ہے, تو میں سمجھتا ہوں کہ اس کے اندر جو پاکستان کا اب ڈپلومیسی میں ان کو بڑا اسٹرانگ اگریسو رول پلے کرنا پڑے گا اس پرسیپشن کو فائٹ کرنے کے لیے, کیونکہ اس پرسیپشن کو سب سے پہلے تو یونائٹیڈ نیشن تک جانے ہی نہیں چاہیے تھا, اور اس کے اندر ہماری ڈپلومیسی کی فیلئر یہ تھی کہ انفارچونیٹلی نواز شریف 4.5 سال پاکستان کے فارن منسٹر تھے, اور ایز اے فارن منسٹر انہوں نے ڈپلومیٹک لیول پر ان کی کنٹریبیوشن جو ہے وہ تقریباً زیرو ہے کنٹریبیوشن ان کی, تو یہ ایک بہت بڑی بدقسمتی ہے پاکستان کی کہ جہاں پر کہ اتنے ٹیلنٹڈ لوگ ساری دنیا میں موجود ہیں کہ وہاں پر ہم نے اپنی ڈپلومیسی کو اتنا اگریسولی فالو نہیں کیا جتنا اگریسولی ہم نے بالکل فری ہینڈ دیا ہے ایکچولی اگر ہم دیکھیں پچھلے 10 سالوں میں. اور اس میں اب جو ایک ریسنٹ جو ایک چیز ہے جہاں پر کہ میں سمجھتا ہوں کہ پاکستان کو بہت اگریسولی رول پلے کرنا چاہیے وہ ہے OIC کی میٹنگ. OIC کی میٹنگ جو کہ ابوظہبی میں ہونے جا رہی ہے, انفارچونیٹلی انہوں نے بھی OIC کی ایڈمنسٹریشن نے پاکستان سے پوچھے بغیر ہی انڈین فارن منسٹر کو ایز اے گیسٹ آف آنر انوائٹ کیا ہے, تو یہ میں سمجھتا ہوں کہ یہاں پہ پاکستان کو وہ اسٹینڈ لینا پڑے گا جو جنرل یحیٰ خان نے آئی تھنک اٹ واز لیٹ 1969 اور سم ٹائم رباط میں ایک کانفرنس ہوئی تھی OIC کی, وہاں پر جنرل یحیٰ خان نے اس کانفرنس کا بائیکاٹ کر دیا تھا کہ وہاں پہ انڈین ڈیلیگیشن کو کیوں انوائٹ کیا گیا ہے, تو الٹیمیٹلی کیا ہوا کہ انہوں نے انڈین ڈیلیگیشن کو انہوں نے وڈرا کیا تھا. پاکستان جو ہے وہ OIC کے فاؤنڈنگ ممبرس میں ہے, तो इस लिहाज से पाकिस्तान का ये एक बड़ा स्ट्रांग स्टैंड इस वक्त बनता है कि कश्मीर के अंदर जिस तरीके से ह्यूमन राइट्स की वायलेशन हुई है और जिस तरीके से उन्होंने वुमेन को रेप किया है और बच्चों को और नौजवानों को उन्होंने पैलेट गन्स मार के उनकी आंखों को डिस्ट्रॉय किया है, ये इतना बड़ा ह्यूमन राइट्स का इशू है कि इसके ऊपर मुझे, मैं समझता हूँ कि पाकिस्तान की बहुत स्ट्रांग इसके ऊपर परसुएशन होनी चाहिए OIC में और यूनाइटेड नेशंस के अंदर कि कम अज कम इस बेस के ऊपर जो कि ह्यूमैनिटेरियन इशू है इररिस्पेक्टिव ऑफ द इंडिया एंड पाकिस्तान कन्फ्लिक्ट, इसके ऊपर कम अज कम उनको ये नहीं करना चाहिए था खासतौर पर OIC की एडमिनिस्ट्रेशन को कि उन्होंने जनाब इंडियन फॉरन मिनिस्टर को एज ए चीफ गेस्ट बुला लिया बजाय से कि उनको वो उससे इन्विटेशन वापस लें, बल्कि इसको वो स्ट्रांगली इसको अपना कि डिसाइड करें कि जिस किस्म की ह्यूमन राइट्स वायलेशन वहां पे हुई हैं और हो रही हैं उनको किस तरीके से किया जा सकता है। लेकिन अनफॉर्चुनेट सिचुएशन यही है कि इस्लामिक टेररिज्म के नाम के ऊपर एक तरीके से फ्री हैंड मिला हुआ है कि जिसका जो जी चाहता है वो जाके बमबारी कर दे और उसके बाद वो कहे जी कि वहां पे चुके टेररिस्टों के कैंप थे तो हमने इनको दबा कर दिया है। तो इंडिया का ये जो
आपने बड़ी अच्छी बात की आपने जी, और यही सवाल मैं करना चाहूंगी ब्रिगेडियर टीपू सुल्तान से। ब्रिगेडियर टीपू आप हमारे साथ मौजूद हैं?
जी।
तो ये बताएं कि अगर ये जैश मोहम्मद ने नहीं किया और हम जानते हैं कि जब ये पुलवामा का हमला हुआ था तो उसके चंद रोज के बाद पाकिस्तान ने जैश मोहम्मद पंजाब के हेडक्वार्टर्स पर पहरा डाल दिया, जैश मोहम्मद को क्या जरूरत थी कि वो इस पुलवामा हमले की को ऑन करें और कहें कि हमने करवाया था, और इनको क्यों नहीं रोका गया कुछ इस तरह के बयान देने से?
वो कोई ऑन नहीं किया जी, वो तो पाकिस्तान कहता है कि वो जो लड़का जो इन्होंने जाली किस्म का उधर वीडियो दिखाया है कि इसने किया है, जो 2017 से उसकी कैद में था वो कह रहा था कि मैं जैश में मर जाऊँ जैश में, ये बात नहीं है। बहुत से सवाल आप खड़े हुए हैं आपके तजिया कारों के, एक साहब कह रहे थे कि हमने इनिशिएटिव सीज कर लिया है और हमने जो है जो आप देखते हैं हमने ये कर दिया वो कर दिया। देखिए हिकमत अमली के अंदर इनिशिएटिव सीज होता है जब एक कंटिन्यूस आर्म्ड कॉन्फ्लिक्ट जारी हो, ये एक इनग्रेस उन्होंने कही है कि यह जिनकी उनको ये करते हैं कि ये काम ना करना सिचुएशन खराब होगी और फिर मन जो है वो तबाह होगा। नेचुरली आप खुद ही जज और ज्यूरी और वो ना बने इससे नुकसान होगा। बहुत से लोग ये सोचते हैं कि चूंकि हिंदुस्तान की हुकूमत वो हिंदू इंतहा पसंद लोगों ने ऊपर फेंकी है न्यू दिल्ली में, वो उनको सेटिस्फाई करने के लिए एक फ्रेंडली एक मीडिया एक उनकी इलेक्शन कैंपेन सारा कुछ मिला मिलो के वो ये भी समझते हैं पाकिस्तान को अब ये डेवलपमेंट स्टेज पे है इसको रोका जाए कि ये ऑफिशियल पॉलिसी रही है कि क्योंकि पाकिस्तान अफगानिस्तान की जंग के अंदर जो है वो उसको नुकसान हुआ है अफगानिस्तान की वजह से तो उसकी मईशत को नुकसान होते रहना चाहिए, पाकिस्तान के अंदर दहशतगर्दी को फंड करता रहा हिंदुस्तान और ये चाहता है कि कश्मीर की जो जंग आजादी है उसको दहशतगर्दी को डाल दिया जाए। तो ये सारी चीजें समझ है, दुनिया को भी समझ है। हाँ अपने कलीग की बात बिल्कुल मानता हूँ कि नवाज शरीफ ने हिंदुस्तान को बहुत सारी छूट दी जिसकी वजह से पाकिस्तान को बहुत नुकसान हुए, पाकिस्तान का फॉर्म ऑफिस नहीं चला 5 साल उनकी हुकूमत के दौरान, उससे पहले जरदारी ने उसे नाकामी कर दिया मेमो पेश कर दिया, तो ये पाकिस्तान के मफादात जो है कम्प्रोमाइज होते रहे।
अच्छा।
लेकिन पाकिस्तान के दारे जो और भी है न्यू गवर्नमेंट इन इस्लामाबाद इमरान खान साहब है उनकी अपनी एक ट्रस्ट है उनकी अपनी एक सोच है
जी हाँ, लेकिन लेकिन हमें भी पता है ब्रिगेडियर टीपू के जंग कोई हल नहीं है। बहर कैफ आपने हमें काफी टाइम दिया और आपका बहुत शुक्रिया कि आपने इस प्रोग्राम में शिरकत की। हमारे साथ इस वक्त डॉक्टर तौकीर गिलानी और जफर बुखारी हैं, लेकिन कॉल्स भी काफी आई हैं और उनको बारी बारी लेते हैं। पेशावर से विलायत खान कुछ कहना चाह रहे हैं।
जी सलाम अलैकुम मैडम।
वालेकुम सलाम
जी, मेरा सवाल ब्रिगेडियर साहब से है। कि ब्रिगेडियर साहब बोल रहे हैं कि 4 किलोमीटर का बात मामूली है, चलो मान लेते हैं जहाज तो इतना जल्दी रिस्पॉन्ड नहीं दे सकते, लेकिन बॉर्डर के ऊपर क्या ये डिफेंस सिस्टम नहीं है? 12 जहाज आए और सब सही सलामत चले गए, एक भी नहीं गिराया गया, बहुत अफसोस की बात है।
अच्छा, मियां वाली से खालिद उमर नियाजी।
अस्सलाम वालेकुम जी।
वालेकुम सलाम।
ये जनाब ऐसा मसला है कि ये आर्मी तो हमारी प्यार है, लाइट है, लेकिन ये जो थोड़े से बॉर्डर में आ जाना जहाज का, तो ये तो ऐसा बड़ा कोई मसला नहीं है, हो जाता है। तो ये बेड़ा गर्क चुकी है, नवाज शरीफ ने जो मोदी को लाहौर में बुलाकर इसको मेहमान नवाजी की है और उसके साथ उसकी दोस्ती है, ये उसी का प्लान है और कुछ गैर मुल्क उसकी सपोर्ट कर रहे हैं और खुद उसका अपना मसला इलेक्शन का।
अच्छा,
सारा ढोंग रचा रहा है।
अच्छा जी, शुक्रिया आपके कॉल करने का। शुक्रिया आपके कॉल करने का।
1 करोड़ 20 करोड़ जबकि हमारे 20 करोड़ हैं, तो उनकी लाभ।
अच्छा, शुक्रिया आपके कॉल करने का। और हम लौटते हैं जफर बुखारी की तरफ। बुखारी साहब, आपने थोड़ी देर पहले ये कहा था कि पाकिस्तान सिफारती लिहाज से कमजोर है, लेकिन हमने ये देखा कि भारत के खारजा सेक्रेटरी ने जो दावा किया है कि सैकड़ों जंगजू हलाक हुए हैं पाकिस्तान के अंदर, और उन्होंने कहा कि एक कमांडर भी हलाक हुआ है, तो तमाम जो इंडिपेंडेंट मीडिया है उससे पता चल रहा है कि ऐसी कोई बात नहीं हुई है। आपके ख्याल में भारत की जो पोजीशन है वो दुनिया में कमज़ोर हो जाएगी ऐसा बयान देने के बाद?
नहीं, डेफिनेटली मैं समझता हूँ कि आजकल इलेक्ट्रॉनिक मीडिया और ख़ास तौर पे जो दूसरे मीन्स हैं जिसमें इंस्टाग्राम से लेके फेसबुक वगैरह हैं, वो इतने स्ट्रांग हैं कि दुनिया में खबर तेज़ी से फैल जाती है, तो डेफिनेटली इसका इम्पैक्ट इतना ज़्यादा नहीं होगा। लेकिन ये चूंकि एक सिर्फ न्यूज़ है और परसेप्शन जो है वो एक बड़ा एक वाइडर तौर पे देखा जाए तो समझें कि वो एक माइक्रो लेवल पर चीज़ है परसेप्शन, और ये एक मैक्रो इंसिडेंस है। इसके ऊपर उनकी पोजीशन इस लिहाज से तो वीक हो सकती है कि जब आप जाके इसका जवाब देते हैं या इवन इसको अगर हम डिप्लोमेटिकली रेस करते हैं OIC के अंदर, तो वहां पर भी पाकिस्तान की पोजीशन मैं समझता हूँ स्ट्रांग हो सकती है। तो इसमें यकीनन मैं समझता हूँ कि इस इंसिडेंट से जहां पर कि ये प्रूव हो जाएगा कि इंडिया ने ये सिर्फ एक उनके इलेक्शन का एक स्टंट है अपनी पॉपुलेशन को दिखाने के लिए, लेकिन एट द सेम टाइम पाकिस्तान इसको अगर हम डिप्लोमेटिकली यूज करें और फॉरेन एम्बेसडर्स को अगर हम वहां ले जाएं किसी तरीके से और उनको दिखा दें कि देखें जी ये जगह थी, ना यहाँ पे कोई कैंप्स हैं, ना यहाँ पे कोई लोग अपना शहीद हुए, तो मैं समझता हूँ कि वो एक बड़ा अच्छा मैसेज जाएगा वर्ल्ड वाइड जो कि हमें देना चाहिए, फॉरेन कॉरेस्पॉन्डेंट्स को हमें लेके जाना चाहिए, फॉरेन टेलीविजन के लोगों को लेके जाना चाहिए, और स्पेशली जो वहां पर डिप्लोमेटिक सर्कल्स के जो लोग हैं इस्लामाबाद में बैठे हुए उनको भी ले जाना बहुत जरूरी है।
डॉक्टर तौकीर, जो हमारी इतलात हैं वो ये कि अभी वहाँ उस इलाके का जो मौसम है वो इस किस्म का है कि वहाँ फॉरेन जर्नलिस्ट को फौरी तौर पे नहीं ले जाया जाता जा सकता, लेकिन आपके ख्याल में ये कदम कितना ज़रूरी होगा ताकि बाकी की दुनिया देखे कि वाकई उस वक्त जिस वक्त हमला हुआ वहाँ कोई इस तरह की तरबियती कैंप्स नहीं चल रही थी?
जी जी बिल्कुल, बहुत जरूरी है। मेरे ख्याल में तो आज दिन में भी वो काम को जो है वो कम लोकल मीडिया को वहां जरूर लेके जाना चाहिए था, और जो नुकसानात के हवाले से हिंदुस्तान के मीडिया पे बातें हो रही हैं या उनका जो मौकफ आया है उस हवाले से इनको एविडेंसेस जो है वो ज्यादा बेहतर तरीके से ये दे सकते थे, अभी तक ऐसा नहीं किया गया, और इसके बावजूद भी इन्हें जितना जल्दी हो सके मीडिया के लिए और फॉरेन मीडिया के लिए भी वहां ले जाने का बंदोबस्त करना चाहिए ताकि पाकिस्तान की पोजीशन जो है वो ज्यादा बेहतर तरीके से सामने आ सके और हिंदुस्तान के जो दावे हैं इस हवाले से मिलिटेंट कैंप के हवाले से या दूसरे जो भी हैं तो उनको भी इनके पास बेनकाब करने का ये अच्छा मौका है कि वो मीडिया को वहां लेकर जाए।
ये बताइए, हम जब भी भारत बात करते हैं और अभी भी हम पूरा घंटा कोशिश करते रहे कि भारतीय तज्ज़ियाकार हमें ज्वाइन करें, उनका ये कहना है कि ये मुमकिन ही नहीं है कि पुलवामा का हमला बग़ैर पाकिस्तान की मदद के हो सकता था, और उनके बकौल वो ज़मीनी रास्ते यकीनन पाकिस्तान की तरफ जाते हैं जहां से असलहा आया اور جو جہش محمد کو دیا گیا جو مقامی جہش محمد کے لوگ تھے, اس بات میں کتنا وزن ہے؟
جی بالکل, اس بات میں وزن ہو بھی سکتا ہے, مطلب ایسا ہو سکتا ہے, یہ نہیں کہ ایسا نہیں ہو سکتا, لیکن جو انڈین یہ کہہ رہے ہیں کہ وہاں پہ مقامی, بالکل ایسا نہیں ہو سکتا اور یا کوئی کسی اور رستے سے نہیں ہو سکتا, تو یہ بھی غلط بات ہے. مقامی طور پہ بھی یہ چیزیں تیار ہو سکتی ہیں, بہت سارے لوگ جو ہیں وہ باقاعدہ تربیت یافتہ رہے ہیں, یہ ملیٹنٹ گروپ جتنے بھی ہیں ان کے اندر جو بم بنانے اور ایکسپلوزیو تیار کرنے میں بڑے ماہر ہوتے ہیں, وہ لوکلی چیزوں کو تیار کرتے ہیں. تو اس حساب سے یہ کہنا کہ جی یہ یہاں سے ہی سارا کچھ پلان کر کے ہی تو ہوا ہوگا, یہ درست بھی ہو سکتا ہے اور غلط بھی ہو سکتا ہے, اور وہ لوکلی بھی ہو سکتا ہے. زیادہ اس کے چانسز جتنا سیز فائر لائن جو ہے وہ یہاں سے ٹائٹ ہے, اس حساب سے تو زیادہ چانسز یہی لگتے ہیں کہ جو وہاں مقامی لوگ ہیں ان کو استعمال کیا گیا اس کے لیے.
ڈاکٹر ظفر بخاری, آپ کی کیا رائے ہے, کیونکہ ہم دونوں رائے سن رہے ہیں بھارت سے. ایک جو دفاعی تجزیہ کار ہیں بھارتی, ان کا یہ کہنا تھا کہ کشمیر کی جو ہائی وے ہے اس کو چوڑا کرنے کے لیے ایکسپلوسیوز استعمال ہوئے تھے, اور ہو سکتا ہے وہی ایکسپلوسیوز استعمال ہوئے اس حملے میں, پلوامہ حملے میں. دوسری طرف کئی بھارتی جو تجزیہ کار ہیں, دفاعی تجزیہ کار, اس کی تردید کرتے ہیں. آپ کی ذاتی رائے کیا ہے؟
میری ذاتی رائے یہ ہے کہ جس طریقے سے انڈیا نے پچھلے 10 سال میں جو ایک ہیومن رائٹس کی وائلیشن ہوئی ہے, ایک ابھرتی ہوئی نئی ینگ جنریشن جس کا کہ تعلق اس وقت پوری دنیا کے ساتھ لنکڈ ہے, کنیکٹڈ ہے, گو کہ انہوں نے وہاں پر ہر قسم کا انٹرنیشنل جسے کہتے ہیں ویب سائٹس اور یہ سب بند کر دیتے ہیں, وہ اس کے باوجود بھی آپ یہ دیکھیے کہ ایک ایسی جنریشن کریٹ ہو چکی ہے جنہوں نے کہ اپنے باپ, اپنے بزرگوں کو اور اپنے والدین کو اس فائٹ میں جاتے ہوئے دیکھا ہے, بہت سارے گھروں کے لوگ وہاں مرے بھی ہیں. تو الٹیمیٹلی یہ ایک ایسا ایلیمنٹ کریٹ ہو چکا ہے کہ جو کہ لوکلائزڈ ان کو, انہوں نے کہیں نہ کہیں سے کوئی نہ کوئی ایسی سپورٹ حاصل کر لی ہوئی کہ جس کی وجہ سے کہ وہ سوئسائڈ بامبنگ کے اوپر وہ آ گئے. اور اس چیز کو اگر انڈرسٹینڈ کریں دنیا کی پاورز کے, بھائی آخر کیا وجہ ہوتی ہے کہ انسان سوئسائڈ بامبنگز پر کیوں اس طریقے سے آ جاتا ہے, جس کا کہ اوریجنیشن آف کورس کسی مسلم کنٹری سے نہیں تھا بلکہ سری لنکا سے تھا. لیکن اس تمام چیزوں کے باوجود بھی ہم زیادہ تر کیا کرتے ہیں کہ ہم یہ دیکھتے ہیں کہ ایکٹ جو ہوا ہے اس کے پیچھے انڈیا ہمیشہ یہ کرتا ہے کہ وہ وہاں پر اگر کسی کو کوئی بھی تکلیف ہو وہ صرف پاکستان کا نام لے لیتے ہیں, اور پاکستان کے لیے بڑی انفارچونیٹ سچویشن ہے. تو اس پرسیپشن کو دور کرنے کے لیے نہ صرف ہمیں ہر لیول کے اوپر ڈپلومیسی, تو خیر اگریسو ڈپلومیسی بہت ضروری ہے, بٹ ایٹ دا سیم ٹائم ہمیں جتنا بھی میڈیا ہے اس کو ہمیں یوز کرنا پڑے گا اس پرسیپشن کو کلیئر کرنے کے لیے. لیکن یہ پاسبلٹی ہو سکتی ہے کہ وہاں پر جو ایکسپلوسیو جو ہیں وہ شاید لوکلائزڈ ہی ہوں, چونکہ ایک چیز جو کہ بالکل کلیئر کٹ ہے کہ جو وہیکل یوز ہوئی ہے اور جو اس کے اندر ایمونیشن یوز ہوا ہے سب لوکل ہے.
جی بالکل ڈاکٹر ظفر, اور اس کی وجہ سے ہی پاکستان نے کہا تھا کہ وہ تیار ہے انویسٹیگیشن کے لیے. ہمارے پاس ایک کالر کے لیے وقت ہے, چونیا سے محمد طارق چختائی, جی بات کیجیے.
جی السلام علیکم. میرا بخاری صاحب سے میرا سوال یہ ہے کہ کل نیشنل کمانڈ اتھارٹی کا ایک اجلاس بھی طلب کیا گیا ہے, اس کی بخاری صاحب ذات بھی فرمائیں, اور 65 کی وار میں جنرل محمد ایوب خان نے ایک ہی فکرہ بولا تھا کہ کس قوم کو للکارا ہے. بعض آ جائیں, میں بارڈر ٹو سے قریب سے میرا شہر ہے بول رہا ہوں, یہ بعض آ جائیں انڈیا والے, میں پھر کہتا ہوں بعض آ جائیں ان کے قبرستان بنیں گے.
شکریہ. ہم بخاری صاحب آپ ہمارے ساتھ رہیں, آپ بھی اور ڈاکٹر توقیر گیلانی بھی, کیونکہ ہم ایک چھوٹا سا بریک لینے جا رہے ہیں اور اس کے بعد آپ لوگوں سے بات کریں گے. جی ہمارا پروگرام جاری ہے اور چار پانچ منٹ تک جاری رہے گا. ہمارے ساتھ اس وقت یونیورسٹی آف شکاگو پروفیسر آف مارکیٹنگ اینڈ بزنس کے ڈاکٹر ظفر بخاری ہیں یہاں امریکہ میں, جبکہ پاکستان سے ہیں ڈاکٹر توقیر گیلانی جو جموں کشمیر لبریشن فرنٹ کے صدر ہیں. ہم نے بہت کوشش کی کہ بھارت سے رابطہ ہو اور بھارتی ڈیفنس انٹیلیجنس ایجنسی کے بانی لیفٹیننٹ جنرل کمل داور نے کہا تھا کہ وہ آئیں گے, لیکن وہاں کی تمام سرکٹس جو ہیں وہ بزی رہیں. ہم آپ دونوں حضرات سے باتوں کا سلسلہ جاری رکھنا چاہتے ہیں. ڈاکٹر توقیر گیلانی, آپ نے تو اشارہ کر دیا کہ اس وقت پاکستان اور بھارت بہت ہی خطرناک موڑ پہ داخل ہو گئے ہیں. جوہری ہتھیاروں سے لیس ان دونوں ملکوں کے لیے کتنا ضروری ہے کہ وہ اب میز پر آ کر بات چیت کریں؟
جی بالکل, یہ بہت زیادہ ضروری ہو گیا ہے, اس لیے کہ جہاں پہ یہ دونوں ملک جوہری ہتھیاروں سے لیس ہیں وہیں پہ دونوں ملکوں کے اندر ایک بہت ہی تیزی کے ساتھ نفرت اور تعصب پھیلانے والا میڈیا, چاہے وہ سوشل میڈیا ہو یا چاہے الیکٹرانکس میڈیا, وہ بھی بہت زیادہ متحرک ہے. تو یہ اتنا تیزی کے ساتھ جو ہے وہ حالات کو خراب کیا جا رہا ہے کہ کسی بھی وقت کوئی بھی بڑا حادثہ جو ہے وہ ہو سکتا ہے. اس لیے یہ بہت زیادہ ضروری ہے کہ ہندوستان پاکستان کے سنجیدہ جو طبقے ہیں, یہاں کے پالیسی ساز جو ہیں, وہ بیٹھیں اور وہ اس مسئلے کو حل کرنے کے لیے کسی عمل کا باقاعدہ آغاز کریں. یہ ایک تو انہوں نے پچھلے 70 سال صرف اعتماد سازی پہ ضائع کیے ہیں اور نہ یہ اعتماد سازی پیدا کر سکے اور نہ یہ مسئلہ حل کر سکے. تو اب ان کو انٹرنیشنل کمیونٹی کو بھی میرے خیال میں انٹروین کرنے کی ضرورت ہے کہ کسی بڑی جنگ سے بچنے کے لیے, تباہی اور بربادی سے بچنے کے لیے یہ دونوں ملکوں کو کسی غیر جانبدار جگہ پہ میز پہ بٹھایا جائے اور مسئلہ کشمیر کو حل کرنے کے لیے کسی پروسیس کا آغاز کیا جائے.
ڈاکٹر ظفر بخاری, آپ بتائیے اقوام متحدہ کس حد تک تیار نظر آتی ہے کہ اس معاملے میں مداخلت کرے؟
دیکھیں اگر ہم ہسٹوریکل پرسپیکٹو میں دیکھیں تو اقوام متحدہ کا جو کردار ہے وہ تو دنیا کے بیشتر ملکوں میں کمپلیٹ فیلئر ہے. اس کے اندر جو ایک صرف مجھے جہاں پر ایک چھوٹی سی امید نظر آتی ہے, اگر وہ یہ آتی ہے کہ اگر پاکستان اپنا ڈپلومیٹک اور خاص طور پہ جو ہمارے رائل شریف سعودی عرب میں ہی بیٹھے ہوئے ہیں جو کہ کمانڈر ہیں ان کی فورسز کے, اگر پاکستان یہ اپنا کلاؤڈ یوز کر کے اور عرب یا او آئی سی میں اپنا اتنا انفلوئنس کریٹ کر دے کہ جو انڈین اکنامک انٹرسٹ ہیں عرب کنٹریز کے اندر, ان کو صرف اگر یہ پوائنٹ ہم سیل کر دیں کہ بھئی دیکھیں وہاں پر مسلمانوں پر اتنا ظلم ہو رہا ہے اور آپ مسلم کنٹریز کے اندر آ کے آپ کے لوگ بزنس بھی کر رہے ہیں, آپ کے لوگ جابس بھی کر رہے ہیں, آپ کے لوگ فریلی گھوم پھر رہے ہیں, سب کچھ کر رہے ہیں, کسی مسلم کنٹری کے اندر کسی بھی نان مسلم کے خلاف کوئی ہیومن رائٹس کی وائلیشن نہیں ہو رہی ہے جتنا کہ ہندوستان میں یا کسی بھی اور دوسرے نان مسلم کنٹریز کے اندر مسلمانوں کی ہیومن رائٹس
فلسطینیوں کے ساتھ بھی تو ہو رہا ہے.
یہ ایک ایسا آپشن ہوگا جس کے اوپر کہ میں سمجھتا ہوں کہ پاکستان کو بہت اگریسولی سیل کرنا پڑے گا سعودی عرب کو اور یو اے ای کو, خاص طور پہ ان دو کنٹریز کو. اس کے ساتھ ساتھ ایجپٹ بھی ہے جس کا ایک بہت بڑا میجر رول ہے اور لیڈرشپ رول ہے خاص طور پہ او آئی سی کے اندر. اگر ان تین چار کنٹریز کے اندر اگر ہم اپنے ملک سے عربک سپیکنگ سکالرز وہاں پہ بھیجیں اور وہ جا کے ان کو انہی کی لینگویج میں ان سے بات کریں, ان کو یہ بتائیں کہ کس طریقے سے ہم مسلمان ملکوں نے ہمارے ہاں انڈینز یا ہندو یا کرسچن یا کوئی بھی لوگ ہیں وہ بڑا فریلی گھوم پھر رہے ہیں, جاب کر رہے ہیں, بزنس کر رہے ہیں, لیکن ایٹ دا سیم ٹائم انہی ملکوں کے اندر جب مسلم کے خلاف ظلم ہوتا ہے, ہیومن رائٹس کی وائلیشن ہوتی ہے, تو وہ اگر اس کو تھوڑا سا اگر وہ اس کو فیل کر کے اگر وہ انڈیا کو یہ باور کروانے میں کامیاب ہو جاتے ہیں کہ دیکھیں اگر آپ نے یہ سٹاپ نہ کیا یا اگر آپ نے یہ مسئلہ حل نہ کیا تو اس کے اکنامک کانسیکوینسز پھر آپ کو فیس کرنے پڑیں گے, تو میں سمجھتا ہوں اس کا کوئی امپیکٹ ہوگا.
اچھا ٹھیک ہے, ہمارے پروگرام کا وقت بالکل ختم ہوا اور ہم شکریہ ادا کرتے ہیں اپنے دو مہمانوں کا جو ہمارے ساتھ آخر تک رہے. ہمارے ساتھ تھے یونیورسٹی آف شکاگو میں ڈاکٹر ظفر بخاری اور ہمارے ساتھ تھے پاکستان سے جموں کشمیر لبریشن فرنٹ کے صدر ڈاکٹر توقیر گیلانی. بہت شکریہ اور خدا حافظ. اس پروگرام کے انجینئر تھے پیٹر ہنٹلی, پروڈیوسر شہناز نفیس. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.